Assalamualaikum warahmatullahi wabarakatuh.
Assalamualaikum warahmatullahi wabarakatuh.
Waalaikumsalam warahmatullahi wabarakatuh. 29 دسمبر 2017 نو تاریخ کی زمین پر حضور صلی اللہ علیہ وسلم کا خطاب ہو رہا ہے.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هو الذي خلق لكم ما في الأرض جميعا خلق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آله وسلم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نورا من نور الله صلى الله تعالى عليك وسلم. يكون سبعين
بن كر رہا
درود پاک پڑھ لیجیے. اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم. سیدی سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت و رضوان فرماتے ہیں، نبوی میں علوی فصل بطولی گلشن، نبوی میں علوی فصل بطولی گلشن، حسنی پھول حسینی ہے مہکنا تیرا.
سبحان اللہ.
حسنی پھول حسینی ہے مہکنا تیرا، یہ ایک پھول ہے. اعلی حضرت نے جب پھول کو دیکھا تو غوث پاک یاد آ گیا. صوفیاء کرام کا یہی مسلک ہے کہ جب کوئی چیز دیکھو تو درود پڑھتے چلے جاؤ. حضرت آصف غازی پوری فرماتے ہیں
جو شے تیری نگاہ سے گزرے
جو شے تیری نگاہ سے گزرے درود پڑھ
بے شک
جو شے تیری نگاہ سے گزرے
درود پڑھ
درود پڑھ وجہ ہر جز و کل ہے مظہر انوار مصطفیٰ
بے شک
ہر جز و کل ہے یعنی چھوٹی سے چھوٹی چیز بڑی سے بڑی چیز کسی چیز کا ٹکڑا ہو یا کوئی پوری چیز ہو ہر جز و کل ہے مظہر انوار مصطفیٰ ہر چیز میں حضور اکرم صلی اللہ علیہ وسلم کے نور کا جلوہ ہے
بے شک
اور یہ حضرت آصف غازی پوری نے یوں ہی نہیں کہا بلکہ اللہ تعالی ارشاد فرماتا ہے حدیث قدسی ہے لولا کلمہ خلقت الافلاک والارضین اے میرے محبوب اگر مجھے یہ منظور نہ ہوتا کہ میں آپ کو پیدا کروں تو نہ زمین پیدا کرتا نہ آسمان پیدا کرتا مطلب یہ ہے کہ زمین و آسمان یہی دونوں چیز مخلوق کے رہنے کی جگہ ہے زمین پر آپ رہتے ہیں زمین پر پہاڑ ہیں زمین پر جانور ہیں زمین پر دریا ہے یہ پودے درخت سب زمین پر ہیں اسی زمین میں ڈائمنڈ ہے اسی زمین میں سونا ہے اسی زمین میں پٹرولیم ہے سب چیز اسی زمین میں اگر زمین نہ ہوتی تو یہ سب بھی تو نہیں ہوتی آسمان میں فرشتے رہتے ہیں آسمان میں لوح محفوظ ہے آسمان میں بیت المعمور ہے آسمان میں ہزاروں کروڑوں اربوں خربوں مخلوق ہے آسمان نہیں ہوتا تو آسمان کی مخلوق نہیں ہوتی یعنی کچھ نہیں ہوتا رب فرماتا حبیب میں نے آپ کو پیدا کیا ہے اس لیے زمین کو بھی پیدا کر دیا مطلب یہ ہے کہ زمین ایک کل ہے اور یہ سب اس کے جز ہیں آسمان کل ہے اور سب اس کے یہ حصے اور جز ہیں اس لیے آصف غازی پوری فرماتے ہیں جو شے تیری نگاہ سے گزرے درود پڑھ پھول دیکھو تو اللہم صلی علی سیدنا و مولانا محمد صلی اللہ علیہ وسلم اس لیے کہ ہر جز و کل ہے مظہر انوار مصطفیٰ یہ پوری زمین یہ صدقہ ہے نور مصطفیٰ کا آسمان صدقہ ہے نور مصطفیٰ کا کروبیاں ملائکہ حاملان عرش حاملان کرسی یہ جتنے فرشتے ہیں جن کی گنتی اور جن کا شمار ہماری قدرت سے باہر ہے وہ سب مظہر انوار مصطفیٰ ہیں صلی اللہ علیہ وسلم اعلی حضرت نے بھی گلاب کا پھول دیکھا مصطفیٰ یاد آ گئے اور گنگنانے لگے کہ یہ پھول جو گارڈن میں کھلا ہے اور اس کا کوئی مالک تھا جسے دکان پر لا کر بیچا اور کسی نے خریدا اور اسٹیج پر لا کر علماء کرام سے مبارک ہاتھ میں دیا اس کی عزت افزائی ہوئی لیکن یہ پھول جب کھلا ہے تو ایسے ہی نہیں یہ کسی پودے میں تھا وہ پودا اور پلانٹ زمین کے اندر اگا تھا اور اس کی خوراک پانی بنا تھا پانی نے اسے سینچا تو اس کا پودا بڑھتا 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 کچھ دن کے بعد اس میں کلی آئی कली के बाद ये मुस्कुराया, ये फूल बन गया। पानी ने इसको शादाबी और ताजगी दी है और इस प्लांट ने उसको सहारा दिया है। और ये जिस जमीन में उगा है ये उसका मादन है, ये उसकी उगने की जगह है, और जिसने इसे तोड़ करके अपनाया ये उसका मालिक है। और इसमें बड़ी अच्छी खुशबू होती है, गुलाब की खुशबू। ऐ लोगों, आओ हम अपने आलमे तसव्वुर में वलायत का गार्डन, वलियों का चमनिस्तान एक तसव्वुर करें। और उस चमनिस्तान में, उस गार्डन में बहुत से फूल खिले हैं। कहीं जूही का फूल है, कहीं मोगरे का फूल है, कहीं नरगिस है, कहीं नस्तरीन है। अलग अलग फूल उसमें हैं, लेकिन फूलों का राजा एक गुलाब है जो पूरे चमन की जीनत बना हुआ है। इसी तरह हम तसव्वुर करें कि बागे विलायत में बहुत से फूल खिले हैं, लेकिन उसमें एक फूल बनामे गौसे आजम खिला, जो सारे चमन की जीनत है, सारे चमन का राजा है, सारे चमन का बादशाह है। इसकी रंगीनी सबसे अच्छी है, इसका रंग बड़ा बागपन है, इसकी खुशबू भी सबसे ज्यादा भीनी भीनी है, जो मशामे जान को मुअत्तर कर देती है। ऐ लोगों, इस फूल को पानी ने सींचा था, इस फूल का एक प्लांट और पौधा था। ये फूल जहां पर खिला है वो जमीन एक क्यारी थी, गुलशन था। और इसको अपनाने वाला, जिसकी वजह से हमको ये मिला, वो उसका मालिक माली था। और इसकी खुशबू अल्लाह ने इसमें पैदा की थी। मेरे गौसे आजम एक गुले सरसब्ज और शादाब हैं। फरमाते हैं दुनिया के फूल में पानी कुएं का आया, और जो बागे विलायत में बनाने शेख अब्दुल कादिर फूल खिला है, इसके पौधों को किस पानी ने सींचा। तो फरमाते हैं नबवी में मुस्तफा के करम की बारिश इस पौधे पर पड़ी थी, और ये पौधा बढ़ने लगा। और पौधा कौन सा पौधा है? ये लकड़ी का पौधा नहीं। फरमाते हैं अलवी फसल, वो प्लांट और वो पौधा, उसका नाम अली मुर्तजा है।
सुभान अल्लाह।
हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अली को बचपन से पाला, अली मुर्तजा की परवरिश की, खिलाया पिलाया, और आप ही की निगरानी में अली मुर्तजा परवान चढ़े। जिस तरह गुलाब का पौधा परवान चढ़ता है, पानी पी पी करके ये बढ़ता है, आला हजरत फरमाते हैं जिस पौधे का वो फूल जिसे हम गौसे आजम कहते हैं, उसका पौधा ये लकड़ी नहीं है, जाते अली मुर्तजा है। नबवी में अलवी फसल, और ये जहां पर उगा था वो गुलशन, उस गुलशन का नाम वो तूली गुलशन, फातिमा जहरा का वो गुलशन है, जिसमें ये गुले अरगवानी खिला था। और उस फूल का मालिक फिर कौन बना है? फरमाते हैं उसे हसन ने हासिल किया था, हसनी फूल। और उसमें खुशबू किसकी है? हुसैनी है, महकना मेरा।
बेशक
नबवी में अलवी फसल, बतूली गुलशन, हसनी फूल, हुसैनी है, महकना तेरा। लाकर इस मोहल्ले वालों ने ये फूल मेरे हाथ में दिया, वैसे ही ये शेर भी मुझे याद आया। याद तो था लेकिन याद आया, बार बार आप सुन चुके हैं, लेकिन इन बच्चों की मोहब्बत में इस शेर को पढ़ने पर मुझे मजबूर किया है। और भी अशार हैं लेकिन ये शेर उस वक्त बड़ा अच्छा लगा जब खिला हुआ फूल मुस्कुराता गुलाब मेरे हाथ की सीनत बना तो मुझे मेरे होश याद आ गए और होश के सदके में आला हजरत का कलाम याद आया और उस कलाम की तशरीह का हिस्सा मेरे जिम्मे आया और सुनना आपकी करम फरमाई पर आपको मिला। अल्लाह इन समातों को रोशे पाक का जिक्र सुनने की रगबत अता फरमाए और हमारी जबानों को रोशे आजम के जिक्र की तौफीक अता फरमाए। ये बड़ा अच्छा जलसा है। नौसारी में ऐसे जलसे बहुत कम देखे गए। ग्राउंड भी बहुत अच्छा आपने तय किया है। अल्लाह ताला आपके इस जलसे को कामयाब बनाए। और जब मैंने किसी गंजे का जिक्र किया तो आपने गवारा नहीं किया कि गौसे पाक के मजमे का बाल झड़ा रहे, उठ उठ करके सब आ गए। अब एक खिला हुआ सौरा हुआ ये मजमा हमको नजर आ रहा है। अब बाल का जिक्र आया है तो हजरत जुनैद बगदादी का ये कौल हमेशा आप याद रखिए। ये जुनैद बगदादी है कौन? हजरत गौसे पाक के पीर हैं हजरत अबू सईद मखदूमी। गिनते जाओ। हजरत अबू सईद मखदूमी के पीर हैं अबुल हसन अली इनल फरशी। इनके पीर हैं हजरत अबुल फरह करतूसी। अबुल फरह करतूसी के पीर हैं हजरत अब्दुल वाहिद तमीमी। हजरत अब्दुल वाहिद तमीमी के पीर हैं अबू बकर शिबली। अबू बकर शिबली के पीर हैं जुनैद बगदादी। ये जुनैद बगदादी ये छठी पुश्त में आते हैं। हजरत गौसे आजम के छठे ये पीर हैं पीर दादा पीर परदादा पीर लकड़ दादा पीर शकर दादा पीर धकर दादा पीर। समझ गए? जुनैद बगदादी छठे नंबर पर हैं। ये जुनैद बगदादी सैयदुत्ताइफा जिनको रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खिताब दिया था, बड़े पाए के बुजुर्ग उस जमाने के सारे औलिया के सरदार थे और गौसे आजम के पीरों में होने का इनको शरफ हासिल है। एक दिन बैठे बैठे फरमाते हैं बल अला ऐनी वरासी। बल अला ऐनी वरासी ये रिवायत कई बुजुर्गों से मुतालिक है। एक उसमें हजरत जुनैद बगदादी भी हैं। मुरीदी में बासफा बैठे हुए थे और सर झुकाए हुए थे। अचानक बेरक्त जुमला बेजोर जुमला शेख की जबान से निकला बल अला ऐनी वरासी, बल्कि मेरी आंख पर और मेरे सर पर, मेरी आंख पर मेरे सर पर। कुछ जो लोग जुनैद बगदादी रजी अल्लाह ताला अन्हु से गुफ्तगू करने की हिम्मत रखते थे, देखो शेख की बारगाह में सब नहीं बोल सकते। कुछ लोग होते हैं मुंह लगे या उसको कहिए सर चढ़े तो लोग उसके पास जाते हैं, जरा कह दीजिए कह दीजिए ये हमारे मौलाना हैं। कुछ भी आप इनसे बुलवा दीजिए बोलेंगे, ये नहीं कि मुझे गाली दिलवा दीजिए कह देंगे। यानी अपनी दिल की बात मुझसे नहीं कह सकते तो जिनको वसीला बनाते हैं हम सुन्नी वसीले वाले, जहां हमारी रसाई नहीं वहां वसीला बताते हैं। तो कुछ लोगों ने कहा हजरत से पूछो ये क्या बात है। हजरत ने फरमाया कि एक मेरे सिलसिले में ऐसा शाहजादा पैदा होगा जो एक दिन बगदाद की जामे मस्जिद में खड़ा होकर बबादे दोहल ऐलान करेगा في قدم هذه على رغبة لكل مريض الله. میرے یہ قدم تمام دنیا کے اولیاء اللہ کی گردنوں پر ہے. اس کی یہ آواز بعد میں ہوگی لیکن آج فضاؤں میں وہ اس کا نعرہ گونج رہا ہے اور میرا کان اسے سن رہا ہے. تو نبی صلی اللہ علیہ وسلم کے غلام چھ پشتوں کے بعد جو بچہ کچھ کہے گا وہ اسے سن رہے ہیں. میرے مصطفیٰ کے گوشے مبارک کا عالم کیا ہوا. چھ پشت کے بعد آنے والے ہیں غوث اعظم, ان کی آواز سن رہے ہیں. آج آپ کہیں گے اتنی آواز اتنے دن سے وہ ہوا میں گونج رہی تھی. آپ کے پاس موبائل ہے, لوگ میسج کرتے ہیں, آپ کا موبائل بند رہتا ہے. تو جو میسج آپ نے کیا وہ ہوا میں سیٹی لائٹ سے گھومتا رہتا ہے. جب تک میسج موبائل کھلے گا نہیں وہ گھومتا رہے گا. ایک دن دو دن جب تک نہیں کھلے گا جب تک وہ ہوا میں میسج گردش کرتا رہتا ہے. یہ سائنس کی تحقیق ہے کہ میسج جو ہوا میں ہے کئی کئی سال تک وہ گھومتا رہتا ہے, اور جس کو بھیجا گیا ہے وہ جب تک کھلے گا نہیں اس کا بٹن سے ہوا میں گھومتا رہے گا, آواز مٹتی نہیں. آپ یہ بھی سن لو, سائنس کی یہ ریسرچ ہے. ہم یہاں تقریر کر رہے ہیں, مفتی صاحب نے کی, مولانا شاہد درجے برسے, مولانا قاری بہار الدین صاحب نے اپنے نغمہ سرائی کی بہاریں دکھائی. یہ مٹ نہیں گئی ہے آواز, قیامت تک یہ آواز رہے گی, ہوا میں گھومتی رہے گی. ایک دو آواز نہیں, اگر ہم کو آواز دیکھنے کی طاقت مل جائے تو اتنا رش ملے گا فضا میں کہ نہ دلی میں اتنا آدمیوں کا رش ہے نہ بمبئی میں ہے, ٹکرا رہے ہیں. لیکن مولا کا نظام اور سسٹم دیکھو, وہاں ٹکراتی نہیں ہے, ہر طرف آواز گھوم رہی ہے. آج کل تو یہ بھی کوشش کی جا رہی ہے کہ یہ آواز کس کی ہے. عیسائی گروپ کہتا ہے حضرت عیسیٰ کی آواز کو ہم ریکارڈ کر رہے ہیں. یہودی کہتا ہے کہ ہم حضرت موسیٰ کی آواز ریکارڈ کر رہے ہیں. تم سب ریکارڈ کرتے رہو, یہ سب بات کی بات ہے. اور میرے جنید بغدادی نے تو ابھی آواز نہیں نکلی, اسے ریکارڈ کر لیا. یہ سب ریکارڈ کرتے رہتے ہیں, ہمارے یہاں سب ریکارڈ ہے, پہلے سے ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے یہ چھٹے تری پشت میں یہ تیر ہیں. ان سے کسی نے کہا, حضور سیدنا جنید بغدادی کے مرید نے کہا, آج کل ایسے تیر پیدا ہو گئے ہیں جس کو میں بولتا ہوں گھوڑ چڑھوا تیر. گھوڑے پر چڑھ کر کے دیہات دیہات جھولا لے کر کے گھومتے ہیں, مرید ہو جاؤ مرید ہو جاؤ. پہلے زمانے میں ایک وہ بیت گھومتے تھے, بیت بیت, اور وہ جھولا لے کر آتے تھے, بیت بیت تم بھی لگا لو, بیت بیت تم بھی لگا لو. یہ تم بھی کیا ہے, پشنا لگا لو. ایسے ہی گھوڑ چڑھوا پیر آج کل گھوم رہے ہیں. اللہ ان کی نحوست سے سارے سنیوں کو بچا.
آمین آمین.
اس زمانے میں بھی اکا دکا ایسے ہو گئے تھے. کسی نے کہا کہ حضور آج کل ایسے پیر نکلے ہیں جو کہتے ہیں یہ مولوی لوگ شریعت والے ہیں اور ہم طریقت والے ہیں. اے لوگو, شریعت والے تم کو نماز روزہ صرف پڑھوائیں گے اور طریقت والے تمہیں ڈائریکٹ جنت میں لے کے جائیں گے. طریقت والے تمہیں سب جلوے دکھا دیں گے, ہاتھ بند کرو اور کعبہ نظر آئے. ایک صاحب تھے دیہات میں گئے, سارے دیہاتیوں کو پکڑ پکڑ کر کے مرید کیا. एक औरत थी जो मुरीद होने के लिए आखिर तक तैयार नहीं हुई। इसका हस्बैंड भी मुरीद हो गया, वो भी फंस गया था। एक दिन पीर साहब मजमे में बैठे हुए थे, सर झुकाए, मुरीदी ने बासफा दी, बेवफा भी सब बैठे हुए थे, तो पीर साहब ने सर झुकाए झुकाए बोले मुरीदों ने पूछा सरकार क्या हुआ? कहा क्या हुआ? आज तो गजब हो गया था, काबे में कुत्ता घुस रहा था, मेरी नजर पड़ी वो तो खैर हुआ, मैंने कहा हूं उसके हाथ में सब कोई भी हाजी नहीं था, वरना गला पकड़ के पूछता पीर साहब मक्के में कुत्ता ही नहीं होता, घुसा कहाँ से, क्या आप लेके गए थे? ऐसे ऐसे थे और जाहिर लोग मान भी लेते, कहा अगर घुस जाता तो पूरा काबा जमजम से धोना पड़ता, बड़ी मेहनत लगती। उस जमाने में फायर ब्रिगेडियर भी नहीं था, सारे गांव में जो बचे थे मुरीद कहीं हुए थे सब बराबर हो रहे हैं, ऐसे पहुंचे जाते ही कहां मिलेगा। ये नौजवान भी अपनी बीवी के पास आया और कहने लगा है अल्लाह की बंदगी, अब तो मान जा। बोले क्या हुआ? अरे आज तो पूरी दुनिया में काबे के बारे में अजीब लोगों का ख्याल हो जाता, कुत्ता घुस रहा था। बोले फिर? बोले हजरत ने यहां से देख लिया, उसको हटा लिया, तो भाग गया। वो भी बेचारी देहात की रहने वाली थी, आज सरेंडर हो गई। शौहर बोलता अब तो मुरीद हो जा। बोले अब तो बगैर मुरीद हुए छुटकारा नहीं मिलेगा, लेकिन मैं पीर से मुरीद हूंगी, पहले दावत करूंगी। जाइए पीर साहब से कहिए ईशा की नमाज के बाद वो तशरीफ लाए, उनकी दावत है। इस घोर चढ़वा पीर ने कभी नमाज पढ़ी भी नहीं थी। मगरिब किसको कहते हैं, ईशा किसको कहते हैं, वो भी नहीं भले मान उसको मान, वो मगरिब से पहले ही पहुंच गया है। बोले खाना तैयार है, तो उसकी औरत बोलती कैसा पीर है, मैंने ईशा के बाद बुलाया था और ये मगरिब वक्त धमक गया। तो औरत ने कहा अच्छा बिठा दो, जब इतना पहुंचेला पीर है काबा दिखता है तो अब तो मुरीद हो नहीं है, अब मैं कुछ नहीं करती, जल्दी जल्दी ये खिचड़ी बना देती हूँ, ये 10-15 मिनट में खिचड़ी तैयार हो जाएगी। उसने मूंग की खिचड़ी बनाई और एक असली घी का प्याला उस पर ढक्कन रखकर थाले में रखा और हर तरफ से खिचड़ी के अंदर वो प्याला बंद कर दिया और कहा शौहर से कि ले जाओ हजरत को खिला दो। ये खिचड़ी का थाला उठाकर लाया, हजरत के सामने रखा, तो हजरत खा नहीं रहे, तिरछी आंख से इधर देख रहे हैं, कभी इधर देख रहे हैं, कभी इधर देख रहे हैं। मुरीद ने कहा सरकार बिस्मिल्लाह कीजिए। अरे क्या बिस्मिल्लाह करूं, न चटनी है न अचार है न घी है न सालन है, क्या सूखी खिचड़ी खाऊंगा? तो बीवी ने पर्दे के पीछे से अपने शौहर से कहा मार कमर पर एक लाल, यहां देहात से हजारों मील पर काबा में घुसता हुआ कुत्ता नजर आ गया और खिचड़ी के अंदर असली घी का प्याला छिपा है वो नजर नहीं आता, मारे लाल। वो बुद्धे ने सोचा कि मेरा तो कच्चा छिट्टा खुल गया, भांडा फूट गया, अब कौन खाता, जान बची और लाखों पाया। खैर से बुद्धू घर को आया, बोले अब खैरियत किसी ने भाग कर वो उछला, पूरी खिचड़ी की थाली ही उलट गई और घी की नदी बहने लगी। शौहर दौड़ा पीर साहब रुकिए, खा के तो जाइए कम से कम। बोले जाए तेरी खिचड़ी जान सामने, मैं अपनी इज्जत को बचाऊंगा या तेरी खिचड़ी खाऊंगा। वो पीर जो भागा फिर हमेशा नहीं, हमेशा के लिए गायब हुआ, ऐसा गायब जैसे गधे के सर से सींग गायब है, फिर वो आया नहीं लौट कर। अब गांव के लोगों ने जब इस वाक्य को सुना तो कुछ उसमें समझदार भी लोग थे, कहने लगे वाह वाह ये तो अच्छी पकड़ होगी, दरवाजा काबे का खुला हुआ नजर आ गया, उसमें कुत्ता घुस रहा था नजर आया, और सामने खिचड़ी में घी का तराकर प्याला है वो नजर नहीं आ रहा है। अरे ये मक्का की है, लोगों ने घरा घर बैत तोड़ना शुरू किया, और अल्लाह का फजल ऐसा हुआ कि पूरे गांव वाले उसको लानत मलामत करने लगे, और डंडा लेके तैयार थे, कब आएगा तो मार मार के चना जोरदार बना दे। लेकिन फिर उसकी हिम्मत नहीं आई, फिर दूसरे अच्छे पीर से गांव वाले मुरीद हुए। तो मैं ये अर्ज कर रहा हूं कि एक औरत शरीयत पर अमल कर रही है और ऐसे मक्कार पीर के रात को उसके कच्चे छिपके को खोल दिया तो सारे गांव के लोग गुमराही में फंसे हुए सबको हिदायत मिल गई।
बेशक
औरत संभलती है तो सबको संभाल कर ले जाती है। हजरत जुनैद बगदादी के जमाने में भी ऐसे ही कोई पीर आया था और मौलाना लोगों की बखिया उधेड़ रहा था, अरे क्या कहते हो ये शरीयत वाले हैं, तरीकत वाले हैं। खबरें तरीकत कही था, तरीकत वाला बनता है। तरीकत किसे कहते हैं कुछ नहीं मालूम। जुनैद बगदादी रजी अल्लाह ताला अन्हु से कहा गया कि ऐसे पीर है जो बोलते हम तरीकत वाले हैं, वो शरीयत वाले हैं, शरीयत अलग है तरीकत अलग है। जुनैद बगदादी को जलाल आ गया रजी अल्लाह ताला अन्हु, फरमाया सुनो शरीयत बाल की तरह
बेशक
और तरीकत मांग की तरह
बेशक।
बाल अगर किसी के सर में है और वो कंघा लेकर संवारेगा तभी तो मांग निकलेगी
बेशक।
और जो गंजा ओपन पलाट है जिसमें दो बाल भी तलाश करने से इनाम भी रख दो कि दो बाल उसके गंजे ओपन पलाट में तलाश कर तो नहीं मिलेगा, उसमें मां निकलेगी। कंघी नहीं कंघे का अब्बा ला करके खुरच खुरच कर मां निकाल हो तो चमड़ी छिल जाएगी, लाल पानी बहेगा और मां नजर नहीं आएगी। जुनैद बगदादी ने आरिफाना बात कही है कि शरीयत बाल की तरह है और तरीकत मांग की तरह है। जिस सर में जितना घना बाल होगा मांग भी उतनी खूबसूरत निकलेगा। और जो कहता है तरीकत अलग है और शरीयत अलग है तो बाल को अलग रखो, मांग निकाल करके तो बताओ। अगर बगैर बाल के मांग निकल सकती है तो चलो हम मान लेते हैं तरीकत अलग है शरीयत अलग है। जुनैद बगदादी ने फरमाया बगैर बाल के मांग का निकलना नामुमकिन है, इसी तरह बगैर शरीयत के तरीकत का हासिल करना नामुमकिन।
बहुत खुश बहुत खुश।
वो रास्ता शरीयत का जिसने उसे अपना लिया वो हमेशा कामयाब होगा, शरीयत वाला कभी नाकाम नहीं होता। हजरत शेख निजामुद्दीन महबूब इलाही जिनका मजार मुकद्दस दिल्ली में है, उनसे किसी ने कहा हुजूर शरीयत और तरीकत का ताल्लुक कैसा है, तो आप फरमाते हैं शरीयत जाल की तरह है और तरीकत छत की तरह। क्या फरमा दिया, छत से अगर किसी का पांव फिसला और नीचे मजबूत जाल तना हुआ है तो कहां गिरेगा,
जाल पर,
जाल में गिरेगा ना, सर नहीं फटेगा। और अगर जाल ना हो तो काल हो जाएगा और मुंह लाल हो जाएगा। अगर जाल न हो और ऊपर से फिसला ही हो जाएगा, नाक फट जाएगी, आंख धंस जाएगी, खोपड़ी टूट जाएगी, मुंह एंड बेंड हो जाएगा, हॉस्पिटल ले जाना पड़ेगा। इरशाद फरमाते हैं शरीयत जाल है और सर की कमी का छत है। मतलब ये हुआ कि अगर तुम तरीकत की छत पर न पहुंच सके, अगर तरीकत से फिसल भी गए और शरीयत है तुम्हारे साथ, तो तुम जख्मी नहीं होगे, मुसलमान तो कम से कम रहोगे। तुम्हारी हिफाजत अल्लाह ताला फरमा और जाल ही निकाल दो, इसकी जरूरत नहीं। बोले गिर और जहां गिरा तो वर आंगड़ी के जैसे उल्टा मिलेगा, न इल्लल्लज़ी न उल्लल्लज़ी तुल्लल्लज़ी हो जाएगा। उसकी जिंदगी यहाँ भी अजीरन वहां भी अजीरन हो जाएगी। मेरे दोस्त, तसव्वुफ बेहतरीन सब्जेक्ट है, तसव्वुफ दिलों की सफाई है। मेरे गौसे आजम रबी अल्लाह ताला हो इरशाद फरमाते हैं, ऐ लोगो, अगर किसी को हवा में उड़ते हुए देखो और वो शरीयत का पाबंद नहीं है, अगर पानी पर चलते हुए देखो शरीयत का पाबंद नहीं है, आपके अंगारे खाते हुए देखो शरीयत का पाबंद नहीं है, उसे वली हरगिज मत समझना।
बेशक हक
हवा में नहीं उड़ रहा है लेकिन शरीयत का पाबंद है, तो फरिश्ते उसकी इज्जत करते हैं।
बेशक
अल्लाह फरमाता है, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मस्तक़ामू ततनज़्ज़लू अलैहिमुल मलाइका, जो दीन पर कायम हो चुका, जिसने अल्लाह की रुबूबियत को मानकर उसके कानून एंड रेगुलेशन पर अमल करने लगा, यानी शरीयत का पाबंद हो गया, उसका मकाम रब्बुल आलमीन के नजदीक ये है कि अपनी बारगाह के मुकर्रर फरिश्तों को भेजता है, जाओ मेरे इस महबूब बंदे के पास बैठो। तनज़्ज़लू अलैहिमुल मलाइका, फरिश्ते आते हैं, लाइन लगी रहती है और आकर उनके पास बैठते हैं। वो बस्ती में रहे या दरिया के किनारे रहे, आसमां पहाड़ के चोटी पर तन्हा बैठा रहे या किसी गुफे में बैठा रहे, उसे तन्हा मस्कन दो। कुरान फरमाता है, ततनज़्ज़लू अलैहिमुल मलाइका, अल्लाह के हुक्म से फरिश्ते उसके पास आते हैं और आकर खूब मजे से गुफ्तगु करते हैं। वो कहते हैं, अल्लाह तखाफू वला तहज़नू वअबशिरू बिल जन्नति लती कुंतुम तूअदून। ऐ अल्लाह के बंदे, ऐ इस्तेकामत वाले, ऐ शरीयत पर चलने वाले, खौफ मत करना, किसी से डरना मत, और कोई चीज तुम्हारी अगर छीन ले जाए कोई, तो तुम गम मत करना, तुम उस जन्नत की बशारत सुनो जिसका तुमसे वादा किया गया। फरिश्ते उसके साथ मेला लगा करके बैठे रहते हैं और बड़ी इत्मीनान के साथ उन्हें बशारत देते हैं कि नहनु औलियाउकुम फिल हयात दुनिया व फिल आखिरा। ऐ अल्लाह के बंदे, ऐ शरीयत पर अमल करने वाले, ऐ इस्तेकामत हासिल करने वाले, नहनु औलियाउकुम, हम ये जितने फरिश्ते बैठे हैं सब तेरे औलिया हैं, सब तेरे दोस्त हैं। वली कहते हैं दोस्त को, तुम अल्लाह के वली हो, फरिश्ते कहते हम तुम्हारे वली हैं, तू अल्लाह का दोस्त, हम तुम्हारे दोस्त। फरिश्ते दोस्ती करते हैं उनसे और फिर वो फरिश्ते कहते हैं, वाला तुम फीहा माफ़ी अन्फुसुकुम वलकुम फीहा मा तद्दऊन। ऐ अल्लाह के मुकर्रब बंदे, शरीयत की पाबंदी करने वाले, सुन, कयामत में मा तश्तही, وَلَكُمْ فِيهَا مَا تَشْتَهِي قیامت میں جو تمہارا دل چاہے گا وہ سب تمہارے لیے عطا کر دیا جائے گا. ولی کی چاہت قیامت میں اتنی شاندار ہوگی جو خواہش کریں گے اللہ پورا کر دے گا. ہم تو یہ تمنا کرتے ہیں اے نوساری کے گراؤنڈ میں ٹھنڈی میں بیٹھنے والے, اگر تیری یہ بیٹھک میرے ہوش پاک نے قبول کر لیا اور قیامت میں جب تم اٹھو گے اللہ سے ہوش پاک رضی اللہ تعالیٰ عنہ عرض کریں مولا یہ اس دن گیارہویں شریف کی رات میں ٹھنڈک میں بیٹھا ہوا مجھے یاد کر رہا تھا, میری خواہش یہ ہے اسے جنت میں. رب فرماتا ماں کا ہی علماء بیٹھے ہیں, میں تو جناب نہیں جانتا, جامعہ گھر والے ہیں, مفتی صاحب ہیں, ماں اتنا زیادہ عام ہے کہ اس کی کوئی لمٹ نہیں. ماں کا ہی جو چاہو گے جو چاہو گے سب تمہیں دیا جائے گا. وَلَكُمْ فِيهَا مَا تَدْعُونَ اور جتنی دعائیں تم نے کی ہیں دنیا میں آج ساری دعا تمہیں عطا کر دی جائے گی. ہم بغداد کیوں جاتے ہیں؟ ہم وہاں جاتے ہیں لینے کے لیے. غوث پاک نے ہماری حاضری قبول کر لی اور دعا کر دی. مولا یہ آیا ہے ہندوستان سے بغداد, ہر جگہ بم چھوٹ رہے ہیں, دوڑ کی آواز آ رہی ہے, ادھر مڈر ادھر مڈر, ادھر لشکر ادھر ہوش, لیکن عاشقان غوث نہ لشکر سے ڈرتے ہیں اور نہ بم سے ڈرتے ہیں. ارے یہ تو جان دینے سے نہیں ڈرتے ہیں,
بے شک
جو جان مانگو تو جان دیں گے, جو مال مانگو تو مال دیں گے. اتنے خطرناک ماحول میں ہندوستان کے سنیوں کو دیکھو, ہر مہینے ایک دو تین دس دس قافلے بغداد شریف جاتے ہیں,
بے شک
ان کو بم کی کوئی دہشت نہیں ہے. داعش جیسے خطرناک جنگجوؤں سے وہ ڈرتے نہیں ہیں, اس لیے کہ غوث کے مہمان بن کر جا رہے ہیں. مہمان کو کوئی ستائے گا تو غوث کی نگاہ وہ ہوگی. انا سجاد فرماتے ہیں انا قتال, میں تلوار کا دھنی ہوں, میں سب سے زیادہ زوردار قتل کرنے کا دھنی جانتا ہوں. میرے مہمان کو اگر کوئی ستائے گا تو داعش دہش جائے گا,
بے شک
اس کا کہیں ٹھکانا نہیں ہے. ہم جاتے ہیں کس لیے جاتے ہیں؟ وہ استقامت والے تھے, ان کا پروردگار عالم ان سے راضی ہے. محی الدین جب کھانا پینا چھوڑ دیتے وہ سے آپ کئی کئی ہفتے تک بھوکے رہتے تو اللہ تعالی کہتا تھا میری عزت و جلال کی قسم اے عبد القادر کھا لو, میرے عزت و جلال کی قسم عبد القادر پی لو. جب اللہ فرماتا تھا قسم دے دے کر تو کھاتے تھے پیتے, اعلی حضرت فرماتے ہیں قسمیں دے دے کے کھلاتا ہے کھلاتا ہے چہرے, قسمیں
دے دے
کے
کھلاتا ہے
کھلاتا ہے تجھے
پیارا
اللہ,
تیرا
چاہنے والا تیرا.
بے شک
اللہ اتنا چاہتا تھا, وہ ابھی بولتا ہے ان کو ماننے سے کیا ہوتا, بھی مت مان تیرا نصیب ہی پھوٹا ہے.
بے شک
اس میں ہم کہاں جوڑنے جائیں گے.
بے شک خوب
اے سنیوں اپنے نصیبے پر ناز کرو, ہم گنہگار ضرور ہیں لیکن غدار نہیں ہیں.
بے شک
ہمارے گناہ ہم کو معلوم ہے کہ ہم گناہ سے پاک نہیں ہے, لیکن استقامت والوں کا دامن پکڑ رہے ہیں تو انشاءاللہ سنو قرآن فرماتا ہے نزلم من غفور رحیم. ایک استقامت والوں کے لیے جنت میں مہمانی کا غفور الرحیم نے انتظام کیا. غریب نواز مہمان ہوں گے, غوث پاک مہمان ہوں گے, نو شہید مہمان ہوں گے,
بے شک
سید السادات مہمان ہوں گے,
بے شک
مصطفیٰ رضا مہمان ہوں گے، اعلیٰ حضرت مہمان ہوں گے، یہ سب اللہ کے مہمان، تم کو کون پوچھے گا؟ تو بس ایک ہی راستہ ہے، ان کا لوٹا اٹھاؤ، ان کا مسلح سنبھالو، ان کا جوتا سیدھا کرو، یعنی تو فیلی بن جاؤ. تو فیلی جانتے ہیں؟ نہیں. ایک ہے مہمان اور ایک ہے اس کے ساتھ ساتھ جوتا اٹھانے والا. وہ بلایا نہیں جاتا ہے، بلایا تو اصلی مہمان کو جاتا ہے، لیکن اس کا لوٹا اٹھا کر، مسلح اٹھا کر، سوٹ کیس اٹھا کر چلنے والا بغیر بلائے مہمان کے ساتھ جاتا ہے.
بے شک.
تو جہاں مہمان کی، میزبان کی عزت کرتا، میزبان سمجھے
جی، بلانے والا.
میں اس وقت آپ کا
مہمان،
آپ میرے
میزبان،
اور مولانا غلام مصطفیٰ
طفیلی،
طفیلی حالانکہ طفیلی نہیں ہے، یہ میرے میزبان ہیں. ایز اے ایگزامپل بول رہا ہوں، یہ طفیلی ہیں. اب میں آپ کے ہاں آیا تو ان کو دھکا دے کے بھگائیں گے؟ اگر دھکا دیا، کھانا نہیں دیا، دسترخوان پر نہیں بٹھایا، تو غیرت والا جو مہمان ہوگا وہ بول دے گا، میری عزت نہیں، تم میری عزت کر رہے ہو، میرے طفیلی کو دھکا دے رہے ہو. خدا کی قسم، غیرت والے مہمان کو کھانا اچھا نہیں لگے گا، اسے دسترخوان سے اٹھایا نہیں جاتا. طفیلی تو طفیلی. حضرت شیخ سعدی رحمت اللہ علیہ ایک نواب صاحب کے ہاں دعوت میں پہنچے، بڑے سادے سیدھے صوفی آدمی، ایک پائی کا ہنچی، ایک پائی کا ہنچا، ایک آستین ادھر سے پھٹی ہے، ایک اس کا نے آستین ادھر سے جھوڑ رہی ہے، پگڑی پھٹی جھوڑ رہی ہے. معلوم ہوتا تھا کوئی غریب آدمی ہے، فقیر آدمی ہے، مست کلندر تھے. جب وہ نواب صاحب کے یہاں گئے تو لوگ کرسیوں پر، سوفا سیٹ پر بیٹھے ہوئے تھے، قالین پر بیٹھے تھے. شیخ سعدی نے بھی چاہا کہ میں قالین پر جا کے بیٹھوں، تو کچھ لوگوں نے کہا ہے چلو ادھر کنارے بیٹھے. تو جہاں جوتے ووتے اتارے جاتے تھے وہاں جا کے حضرت بیٹھ گئے. اس کے بعد تھوڑی دیر کے بعد اچھی پگڑی، اچھا جبہ لباس پہن کر کے اسی مجمع میں آئے. اب سبوں نے دیکھا، آئیے حضرت، آئیے حضرت. اصل میں کیا ہے، مولانا میں نہیں ہوں، یہ اصل میں مولانا. آج مولانا اگر لنگی اور بنیائی پہن کر کے چلے تو اسی نوساری میں جو نہیں جانتا ہے، میں چلا جاؤں 61-62 کرتے ہوئے کوئی سلام کرنے کے لیے تیار ہوں. اب پگڑی باندھ کے آیا تو نارے تک بھی ہوتا ہے کہ نہیں. حضرت شیخ سعدی گئے تو اب شام ہم کے ساتھ گئے، آئیے حضرت، آئیے حضرت. کچھ لوگوں نے ارے شیخ سعدی آ گیا، پہلے کوئی نہیں پہچانتا تھا، اب سب پہچاننے لگے. کرسی پر شاندار بٹھایا گیا، دسترخوان لگا، اور دسترخوان لگنے کے بعد سارے سامان سنے گئے. شیخ سعدی سے کہا حضرت تشریف لائیے، یہ بھی جا کے بیٹھ گئے پالتی مان کر. نواب صاحب نے کہا بسم اللہ کیجیے، سب پراٹھا توڑ رہے ہیں، انڈا کھا رہے ہیں. شیخ سعدی اپنے جبے کی آستین پیالے، شوربے کے پیالے نرسی کر رہے ہیں، اپنا دامن بولی پاگل ہو رہے اتنے بڑے مولانا شیخ سعدی شاہ صوفی، یہ کھانے کے بجائے اپنا لباس اس میں ڈبو رہے ہیں. تو کسی نے کہا حضرت یہ کیا کر رہے ہیں؟ بولے میری دعوت نہیں ہے،
اس کی دعوت ہے.
اگر میری دعوت ہوتی تو مجھے پہلے بٹھایا جاتا، اب یہ پہن کے آیا، بولے آئیے آئیے، تو دعوت اس کی ہے، اس کو کھلا. سمجھ گئے، دعوت اس کی ہے، اس کو کھلا رہا ہوں. یہ عبرت کے لیے فرمایا شیخ کا.
بے شک بے شک.
تو اگر میلا کشیلا پہن کے جائے اور مہمان کو بھگا دیا جائے تو کتنا صدمہ ہوتا ہے میرے دوست، اور جو طفیلی کو بھگا دے کتنا صدمہ ہوتا ہے. ایک ہی راستہ ہے کہ نزل من غفور رحیم. اللہ تعالیٰ کی بارگاہ میں ان اولیاء کرام کی مہمانی کا انتظام ہوگا اور ہم سب کفیلی بن جائیں گے, اور جب کفیلی بنیں گے تو جہاں جنت میں یہ جائیں گے ہم دروازے پر جھانکتے رہیں گے, غریب نواز سے آ جا آ جا.
سبحان اللہ,
مجھے پاس بولیں گے وہاں کرو تو تم میرے ساتھ ہری گا رہنے میں آتا تھا بدلا تم آ کر آ جا. فرشتے اس کو بھگائے بھی نہیں بلکہ جگہ نہیں ہوگی تو جگہ بنا کر بٹھائیں گے.
بے شک
غفور الرحیم کی بارگاہ میں ان اولیاء کرام کی جہاں عزت ہوگی ان کے غلاموں کا بھی بڑا بڑی آؤ بھگت ہوگی. اس لیے حضرت جامی رحمت اللہ تعالی علیہ جب مدینے پاک جاتے تھے تو قریب جانے کی جرات نہیں کرتے تھے. ایک دن بڑا درد بھرا انداز ایک شیر فرمایا, عرض کیا بزم وصلت جائے پاتا نست منزی شاہ میں ہم, بزم وصلت جائے پاتا نست منزی شاہ میں ہم, اور چون سرانم جائے درسائے. یا رسول اللہ صلی اللہ علیہ وسلم آپ کے قریب آپ سے ملنے کا مقام تو بڑے بڑے پاک باز لوگوں کا ہے, بڑے بڑے لوگ آپ سے ملیں گے. چون سرانم جائے گے, میں تو ایک معمولی کتا ہوں, کون کہہ رہا ہے؟ یہ ہے ادب ہے. حضرت شیخ جامی کہہ رہے ہیں چون سدانم میرے جیسے معمولی کتے کو, یا رسول اللہ وہاں کھڑے ہونے کی ہمت کہاں ہے؟ چون سدانم جائے گے درسال دیوار دے, میرے جیسے کتوں کو اپنی دیوار کا سایہ جہاں پڑتا ہے اسی میں کھڑے ہونے کی اجازت دے دو. اعلی حضرت فرماتے ہیں تیری دو بو مجھ کو تیرے صدقے مجھے ایک بوند بہت ہے تیری, یا رسول اللہ تیرے صدقے مجھے ایک بوند بہت ہے تیری, جس دن اچھوں کو ملے جام چھلکتا تیرا. یا رسول اللہ حوض کوثر کا جام بھرا چھلکتا ہوا تو بڑے بڑے اولیاء کرام صدیق و فاروق غوث و خواجہ کا نصیب ہے. مجھے کہاں یہ ہمت تھی کوثر کا چھلکتا ہوا جام آپ سے مانگوں. ارشاد فرماتے میں آپ پر قربان آپ کے صدقے جاؤں, تیرے صدقے مجھے ایک بوند بہت ہے تیری, ایک قطرہ ایک پھیر یا رسول اللہ مجھے دے دیجیے وہی میرے لیے بہت ہے, تیرے صدقے مجھے ایک بوند بہت ہے تیری, جس دن اچھوں کو ملے جان چھلکتا تیرا. تو غوث و خواجہ کے دسترخوان پر ہم بیٹھنے کی ہمت نہیں رکھتے ہیں, لیکن تفیلی بن جاؤ انشاءاللہ جنت میں وہی تمہیں کھانا ملے گا جہاں ان اولیاء کرام کی مہمانی کا انتظام ہوگا. اللہ تعالیٰ سنیوں کو سمجھ عطا فرمائے, شریعت والوں کو تلاش کرو. میرے غوث پاک رضی اللہ تعالیٰ عنہ کی پوری زندگی دیکھو, نماز پڑھتے رہے, روزہ رکھتے رہے, تہجد اشراق اور چاشت ادا فرماتے رہے. آج کہتے ہیں ہم کو نماز پڑھنے کی کیا ضرورت ہے. ایک پیر صاحب ناسک میں آئے تھے, وہ کہنے لگے, لوگوں نے کہا حضور آپ نماز نہیں پڑھتے, یہاں کے مولانا لوگ بہت مذاق بناتے ہیں. بھلے چوک مچھلی کو کبھی غسل کر کے دیکھا ہے؟ ہاں یہ سب معرفت کی بات ہے. ارے یہ سب تندور خانے کی بات ہے. یہ سارے مریدوں پر امپریشن جمانے کے لیے بولتا ہے سب. وہ ملا کیا جانے مچھلی کو کبھی غسل کر کے دیکھا ہے؟ کہا نہیں حضور. اب وہ مریدین پوچھے, مرید نہیں مریض ہوتے ہیں, آئے کہنے لگے مولانا مچھلی کو کبھی غسل کر کے دیکھا ہے؟ بولے نہیں. بولے ہمارے پیر صاحب دریائے معرفت کی مچھلی کی طرح ہیں, انہیں وضو اور غسل کی ضرورت نہیں. نماز کو حدیث میں فرمایا گیا ہے کہ نماز نہر کی طرح ہے, کسی آدمی کے مکان کے پیچھے نہر جل رہی ہے, پانچ وقت وہ غسل کرے گا تو اس آدمی کے بدن پر میل کچل رہے گا. صحابہ نے کہا نہیں حضور, فرماتے ہیں نماز کی مثال ایسی ہے جو پانچ وقت نماز پڑھتا ہے وہ گناہوں سے پاک صاف ہو جاتا ہے. تو پیر صاحب نے پٹی بڑھائی کہ وہ لوگ گنہگار ہیں تو یہ پانچ وقت نہاتے ہیں, ہم تو پاک صاف ہیں مچھلی کی طرح دریا میں تیرتے رہتے ہیں اور یہ لوگ دریا کے اوپر پانی لے لے کر کے ڈالتے ہیں, نماز پانی کی طرح ہے. بڑے خوش ان کے مریدین. اور میں وہاں پہنچ گیا دوسرے دن, تو وہاں کے علماء نے کہا حضرت یہ تو بڑا گمراہ کر رہا ہے, نماز پڑھتا نہیں اور بولتا ہے مچھلی کی طرح ہے, مچھلی کو کبھی غسل کر کے دیکھا. میں نے کہا اس کا جواب رات میں دوں گا. تو کچھ علماء نے فرمایا بتائیے کیا ہے. میں نے کہا ابھی بتاؤں گا تو معاملہ لیک ہو جائے گا, رات میں سب بیٹھیں گے تبھی بتاؤں گا. مجمع ہوا کہ آج حضرت مچھلی والا جواب دیں. ارے سارا ناسک ٹوٹ پڑا اور خوب مجمع ہوا. میں نے تقریر کرتے کرتے کہا کہ یہ پیر صاحب کا ڈائیلاگ ہے کہ ہم ہاں مچھلی کو کبھی غسل کرتے ہوئے دیکھا ہے؟ نہیں ہم نے نہیں دیکھا, لیکن مچھلی سے زیادہ بدبودار کسی کو دیکھا ہے؟
کیا بات ہے.
پوری زندگی یہ اس کا باپ, اس کا دادا, اس کا لکڑ دادا, اس کا سکڑ دادا, اس کا پکڑ دادا, اس کا ہکڑ دادا, اس کا نکڑ دادا, یہ زمین نسل ہے سب پانی میں, لیکن پانی میں رہ کر
بدبودار.
اور یہی نہیں, جس جال میں پھنستی ہے وہ جال بھی بدبودار.
بے شک
جس تھیلے میں اور ٹوکری میں رکھی جاتی ہے وہ ٹوکری بھی بدبودار, جس مارکیٹ میں لا کر بیچی جاتی ہے وہ مارکیٹ اور گلی بھی بدبودار, اور جب خرید کے لاتا ہے اس کا ہاتھ بھی بدبودار. اس کو گھس گھس کر کے دھو کر تلتے ہیں پھر کھاتے ہیں تب بھی اس کی بسان آتی ہے. ارے اس کا ہاتھ پکنے کے بعد بھی مچھلی کھا کر اگر گلاس پکڑ کر پانی پیا تو دوسرے کو گلاس بولے ہیں یہاں باس آتی ہے. یہ باس تیل میں تلی گئی, اب پانی سے دھولی گئی, پتھر پر رگڑ رگڑ گھس گھس رگڑ گھس, پھر بھی بدبو نہیں جا رہی ہے. یہ پانی میں ہے غسل نہیں کرتی اس لیے بدبودار ہے. اور پیاس, پیاس بھی تو بدبودار ہے کہ نہیں؟
جی
ہے نا
جی.
پیاس بھی بدبودار ہے, لیکن اسے گھی میں تل دو تو پورا محلہ خوشبو دینے لگتا ہے. ارے کہیں بریانی پکڑی ہے منہ میں پانی چھوٹنے لگتا ہے, اور گھر سے گزرتا ہے تو بولتا ہے کیا تیرے یہاں پک رہا ہے. بدبودار تھی لیکن نبی نے نہیں تھی, وہ تلی گئی تو خوشبودار ہو گئی. اور جس کے بابا لکڑ دادا سکڑ دادا نکھڑ دادا سب پانی میں تھے, تلی بھی گئی تو بدبودار ہے. میں نے کہا اسی طرح یہ جو مچھلی کی طرح اپنے کو بتاتے ہیں یہاں بھی بدبو پھیلاتے ہیں, قبر میں بھی بدبو پھیلائیں گے, حشر میں بھی بدبو پھیلے گی. اے لوگوں تم ان کی طرح مت ہو جاؤ, پیاس کی طرح ہو جاؤ. اس نے کھاجا اور اس نے غوث پاک اس کے رسول میں جب تمہیں تل دیا جائے تو پورا محلہ خوشبو دار.
نعرے تکبیر, نعرے رسالت, مسلک اعلی حضرت حضور اشرف الفقہ, نعرے تکبیر, نعرے رسالت.
ارے جنازہ چلے گا تب بھی خوشبودار. حدیث میں آیا ہے कि अचानक कभी कभी आदमी को बैठे बैठे अच्छी खुशबू आती, कभी हुआ या
जी जी,
इधर देखेगा उधर देखेगा उधर देखेगा, लेकिन न कोई गुजरा न कोई गया न आया, आई है खुशबू की दर्श कुछ पता नहीं चला। लोग दूसरे से खुशबू आई क्या, बोले हाँ। खुशबू आई क्या, बोले हाँ। वो क्यों होता है, इसलिए होता है कि किसी खुशबूदार वली अल्लाह का जनाजा जब चलता है और फरिश्ते उसकी रूह को लेकर आसमान की तरफ जाते हैं तो जिस तरफ से गुजरते हैं वो गलियां खुशबूदार हो जाती हैं, जिस मोहल्ले से गुजरते हैं वो खुशबूदार हो जाता है, समझे आप। और कभी कभी बदबू भी आती है
जी,
किसने तो कोई वहां तो बोल ही नहीं सकता है इसका वजू टूटा। तो ऐसे बदबूदार तभी उनकी रूह अजाब के फरिश्ते लेके जाते हैं तो लगता है कि हाँ दो तीन आदमियों ने वजू फोड़ दिया। ये उसकी वजह ये है, आप खुशबूदार बनो अच्छे बनो इंशाअल्लाह यहाँ भी तुम्हारी खुशबू फैलती रहेगी और मशाने जान तुम्हारा खुशबूदार होता रहेगा। अल्लाह रब्बुल इज्जत हर सुन्नी को औलिया की मोहब्बत का जोश अता फरमाए और साथ ही साथ क्या कुछ बोलेंगे
बच्चों के लिए,
अल्लाह ताला आपको खुशबूदार बनाए। और औलिया कराम के बारे में मैं कह रहा था, गौसे पाक ने कभी नमाज छोड़ी नहीं, छोड़ी ना, तो नियाज करने वाले तुम क्यों छोड़ते हो? मैं आपसे पूछता हूँ, नियाज भी अच्छी और नमाज भी अच्छी,
बेशक,
लेकिन पहले नंबर पर नमाज है, दूसरे नंबर पर नियाज है,
बेशक।
अगर नमाज पढ़ करके नियाज खाओगे तो एक एक उसका दाना खुदा की कसम नूरे ईमान दिल में पैदा करेगा, पेशानी पर चमक का शुऊर आएगा, शरीयत की पाबंदी का जोश आएगा। नियाज भी खाओ तो नमाज भी पढ़ो, अल्लाह का शुक्र करो कि मौला तूने गरीब नवाज का दीवाना बनाया है, गौसे पाक का शहदाई बनाया है, अपने हबीब के इश्क की शमा हमारे दिलों में जलाई है। ये सोच कर भी तुम्हारा दिल जगवाए शुक्र से मामूर होगा और पेशानी सजदे के लिए मजबूर हो जाएगा। इसलिए सुन्नियों तय कर लो कि हम नमाज पढ़ेंगे, और हमारी माँ बहनें वो नमाज नहीं पढ़ेंगी, सुन रही होंगी लाउड स्पीकर माशा अल्लाह बहुत अच्छा। कहाँ का है, नौसारी का है, क्या नाम है आपका? मोहम्मद
असलम,
मोहम्मद असलम, असलम के माने ठीक था,
सलामत।
आपका लाउड स्पीकर माइक और एम्पलीफायर और ये डब्बा ये सब असलम है, एक है साली ठीक था और असलम बहुत ज्यादा ठीक था। हमको भी इको बंद करवाना पड़ा। अल्लाह तुम्हारी कमाई में बरकत दे और सुन्नियत पर तुमको कायम है,
आमीन।
तो मैं ये अर्ज कर रहा हूँ कि हमारी माँ बहनें भी सुन रही होंगी, उनको नमाज पढ़ना नहीं दिया। हमारी माँ बहनें सुनो, अकीदे में बड़ी पक्की है, ग्यारहवीं शरीफ जरूर करेंगे। अगर उनका हस्बैंड बिगड़ गया, एंग बेंग हो गया, तब भी वो धमकाती है तुम नहीं खाते मत खाओ, लेकिन सब सामान लेके आओ मैं बिरयानी पकाऊं। लेके आता
आता आता मजबूर
मजबूर है, इसलिए तुम्हारी डाली अभी चली जाएगी अम्मा की, बोले अभी लाता हूँ ना, वहाँ शिरक नजर आएगा न बिगत नजर आएगी कुछ नजर आएगा। बीवी ने कहा इसलिए चूना फूकना पड़ेगा भाग जाएगी, तो इसलिए लेके आ रहा बिगत शिरक कहाँ गया। अनवारे रजा में अगर भेद चल गई बिरयानी की और सुना की गौसे पाक की बातें नहीं, ना गोशी बोलता है वहाँ बिगत और वहाँ
फसल जाए
वहाँ जाए हो जाता। शमरात आएगी बोलेगा हलवा के लिए सूजी लाओ, काजू किशमिश लाओ, ड्राई फ्रूट लाओ, क्या करोगी? बोले महाशय बरात है, फट करके लाऊंगा। कभी नहीं कहेगा कि ना जाए घर। तो ऐसे बहुत से घर है कि बाड़ी जो है, क्या उसको बोलते हैं, बाड़ी
बाड़ी
बाड़ी बड़ी स्ट्रांग होती है। जैसे उस देहात की बीच एक लड़की स्ट्रांग थी तो सबके छक्के छोड़ा रही है, ऐसे ही घर में ये है, बड़े बड़े हजरत जी की बीवी सुन्नी है, न्यास करती है, वहाँ फतवा नहीं लगता है, माफ करना वो लोग भी सुनते होंगे। तो मेरे दोस्त, हमारे यहाँ की बहू बेटियां भी इंशाल्लाह सुन्नी रहें, सुन्नी घर में शादी करना। और जो सुन रही हैं हमारी माँ बहने, उनसे मैं इतनी विनती करता, गुजारिश करता हूँ कि तुम किसी बाप की बेटी बात न होगे, पहले तुम मुस्तफा की उम्मती हो,
बेशक
फातिमा जहरा की कनीज हो, तुम्हारी सरदार फातिमा जहरा है,
बेशक
वो फातिमा जहरा जब हसन और हुसैन छोटे थे, महिला धुलाकर खिला पिलाकर जब रात को सोला देती थी तो खजूर की टूटी चटाई पर मेरी फातिमा नमाज नमाज पढ़ती जा रही है। और कभी कभी ऐसा हुआ कि सजदे में इतनी लज्जत महसूस की कि मस्जिद नबवी से बिलाल की अजानें पुरसोज सुनाई दी, हय्या अलस्सलाम हय्या अलस्सलाम। हजरत फातिमा जहरा का कलेजा धड़क जाता, आंखों से आंसुओं की नीर बहती, सरे अकदस उठाती, हाथ बुलंद करके दुआ करती, मौला एक रात इतनी लंबी कर दे कि तेरी फातिमा तेरे नबी की बेटी जी भर के सजदा कर सके। रात भर सजदा किया, जिंदगी भर सजदा किया, लेकिन सजदे से जी नहीं उठाया। आज ये रात भर टीवी देखे, सीरियल देखे, इसका दिल नहीं रोकता था। मेरी माँ बहनों, इन आंखों की रोशनी को अपना दुश्मन मत बनाओ, आओ कुरान की तिलावत करो, सूरह फातिहा पढ़ो, सूरह फलक सूरह नास पढ़ो, बच्चों के ऊपर भ्रम करो, भूत और शैतान भाग जाएगा। नमाज वो क्या कहते हैं, मोबाइल दिन भर मोबाइल, क्या मिलता है? अरे इन हाथों में हिमायत शरीफ लेकर के, जलालुल खैरात शरीफ लेकर के तो पढ़ो कर, ये मोबाइल तुम्हें निजात नहीं देगा, ये मुंह बाया रहेगा, कब्र में पिटाई पड़ेगी तो बाप बाप चिल्लाओगी, कोई बचाने के लिए न हस्बैंड आएगा न शौहर आएगा। इसलिए बचना है तो फातिमा जहरा के नक्शे कदम पर चलो, कुरान की तिलावत करो, अगर कुरान पढ़ती रहोगी तो तुम्हारा बच्चा भी कुरान पढ़ने का शूर लेकर जवान हो,
बेशक
नमाज पढ़ती रहोगी तो नमाज का अंदाज उसे आएगा। बाबा फरीद आप घबरा गए?
नहीं नहीं
हाँ?
नहीं नहीं
घबरा जाएगी?
नहीं नहीं
चल उठ जाओ, सलाह के सलाम बोलो, आपको भी सर्दी नहीं लग रही है, सूटर वूटर कुछ नहीं पहन के आए, यही जिक्र की गर्मी यही है, अल्लाह मोमिन के दिल को
गौसे पाक के इश्क की गर्मी,
गौसे पाक के इश्क की गर्मी है अल्लाह। और ये मुसलमान जब मिल मिल के बैठता है ना तो सब एक दूसरे के लिए हीटर बन जाते हैं, हीटर लगाने की जरूरत नहीं पड़ती है। तो हजरत बाबा फरीद की वालदा हमेशा से आबिदा जाहिदा रही, नमाज पढ़ती रही, तिलावत करती रही। बाबा फरीद पैदा हुए झूले में झूलते रहे, माँ नमाज पढ़ती रही, दुरूद पढ़ती रही, सजदा करती रही, तिलावत करती रही। बाबा फरीद आहिस्ता 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 बड़े हो गए, अब झूले में नहीं चलने फिरने लगे, लेकिन जब देखें तो माँ सजदा कर रही है। एक दिन पूछते हैं माँ क्या तकलीफ है तुमको? तो आपकी वालदा ने कहा कोई तकलीफ नहीं, कहा ये सर काई जमीन पर बार बार पटक रही है। कहा बेटा सर पटकती नहीं बल्कि अल्लाह ताला की इबादत कर रहे, अल्लाह को یہ پہلا دن تھا بابا فرید پوتری زبان سے بولتے اللہ کو. ماں نے کہا اللہ وہ ہے جس نے آسمان پیدا کیا, زمین پیدا کی, مجھے تم کو پیدا کیا, تمہارے ابا کو پیدا کیا, ساری کائنات کو پیدا کیا. میں اس کا شکر ادا کر رہی ہوں, نماز پڑھ رہی ہوں, بیٹے کا برین واش کر رہی ہوں, اور اس ننھے ذہن میں توحید کے پیغام کو مرتسم کر رہی ہوں. بابا فرید کہنے لگے اماں یہ نماز پڑھتی ہے آپ عبادت کرتے تو ملتا کیا. بابا فرید بچپن میں شکر بہت کھایا کرتے اسی لیے ان کو گنجے شکر کہتے ہیں, اور جب آئے اما شکر دو تو آپ کی والدہ نے سائیکولوجی جواب دیا, بیٹا نماز پڑھنے سے شکر ملتی ہے. بولے پھر میں آج سے میں نماز پڑھتا ہوں, پڑھوں گا تو میں ضرور پڑھوں. بابا فرید باہر گئے, انہوں نے شکر کی پوڑیا تھوڑی چھوٹی چھوٹی بنا کر ہنڈی میں رکھ دی. اثر کا وقت آیا, مسلح دکھا دیا, اس شکر کی پوڑیا نیچے ڈال دی, اور بابا فرید آئے, دونوں ماں بیٹے نماز پڑھ رہے ہیں. اور جیسے ہی بابا فرید نے دیکھا اما نے سلام کرا, انہوں نے بھی سلام کرا, بچے ایسے نماز پڑھتے. جیسے ہی سلام دیا تو کہنے لگے شکر. ماں نے کہا مسلح پلٹ. مسلح پلٹا تو دیکھا شکر کی پوڑیا, کھولا, کھایا. ارے اماں اب کبھی آپ کو پریشان نہیں کروں گا, بس جب شکر کی ضرورت ہوگی نماز پڑھ لیا کروں گا. اما نے کہا ٹھیک ہے. اما نے بھی مسلح بچھا کے ہمیشہ رکھا. جب بابا فرید باہر چلے جاتے ایک شکر کی پوجا ڈال دے, ان کو شکر لینا ہو فوراً آ کر کے نماز پڑھے, سلام کرے, شکر کھائے چلے جائیں. ایسے چلتا رہا, بڑے ہو گئے, کئی سال مدرسے میں پڑھنے لگے. انوار رضا نہیں تھا وہاں پر, پاک پٹن میں مدرسہ تھا. یہ سب اولیاء کرام مدرسے ہی میں پڑھے ہیں, یہ اتنے بھڑوا چڑھوا پی رہے کہیں نہیں پڑھے. بار بار میں ان کا ذکر آتا ہوں, کہیں نہیں پڑھے ہیں. کیوں
آج بال ہو گیا پڑھ
گئے, بڑے ہو گئے مدرسے میں پڑھنے لگے. ایک دن آ کر کہتے ہیں میرے دوستوں نے پروگرام بنایا ہے, ہم جنگل میں جائیں گے, چھٹی کا دن ہے, گیارہویں شریف چھٹی ہے نا صاحب. لڑکے آج بیٹھا بڑے خوش, کوئی ادھر گھوم رہا ہے, کوئی ادھر گھوم رہا ہے. اس زمانے میں بھی ایسے ہی تھا. بولے ہم کتنے منانے جنگل میں جائیں گے, انجوائے کریں گے. ماں نے کہا دیکھ بیٹا ظہر سے پہلے آ جانا, اس لیے تاکید کی کہ جنگل میں جا کر کے بھی نماز پڑھے گا. شکر کی لالچ میں پکا نماز ہی, اب وہاں بھی نماز پڑھے گا, وہاں پڑیا تو ملے گی نہیں, تو اس کا جو اعتماد ہے نماز پر وہ مجروح ہو جائے گا. اس لیے کہا نماز سے پہلے آ جانا. بولے ٹھیک ہے. لیکن ایسا انٹرسٹنگ پروگرام تھا کہ بابا بھول گئے کہ گھر جانا ہے. بستی سے اذان کی آواز آنے لگی, چونک پڑے, اما سے وعدہ کیا تھا اور گھر نہیں پہنچا, خیر اب نماز پڑھ کے چلے گئے. سب بچوں سے کہا چلو وضو کرو, سب بچوں نے وضو کیا, اور بابا فرید مسلح آگے بٹھا کر امامت کر رہے. جب نماز ہو چکی تو کھڑے ہو کر اعلان کرتے ہیں اپنا اپنا رومال پلٹو, شکر کی پوڑیا ملے گی. بچوں نے کہا شکر کی پوڑیا کہاں, اپنا رومال پلٹا تو شکر کی پوڑیا ملی. ارے بابا یہ تو بہت اچھا فارمولا تم نے بتایا, اور اتنے بڑے پہلے گھر میں اتنی بڑی پوڑیاں ملتی تھی اور جنگل میں اتنے بڑا پوڑا ملا. سب کھا کر کے گھر واپس آئے, بابا فرید کی ماں خوب رو رہی تھی, دعا کر رہی تھی مولا میرے فرید کی لاج رکھنا, اے اللہ اس کے اعتماد کو مجروح مت ہونے دینا. یہ رو ہی رہی تھی, اتنے میں بابا فرید اچھل کے کود کے آ گئے اور گھر میں دیکھا ماں رو رہی ہے. ماں کیا ہو گیا, کون سی پریشانی؟ بولے بیٹا پریشانی کچھ نہیں, تیرا انتظار کر رہی تھی کہ نماز کا وقت چلا گیا تو آئی نہیں, آیا نہیں, تو کہنے لگے میں نے جنگل میں نماز پڑھ لی. ہاں پڑھ لیا. ہاں اما یہاں پڑھتا تھا تو پوڑیاں ملتی تھی, وہاں پورا ملا. یہاں کی شکر کھاتا تھا تو اتنا ٹیسٹ نہیں آیا، جنگل میں جو شکر ملی تھی بڑا ٹیسٹ آیا، بہت اچھی شکر تھی۔ ماں نے کلیجے سے پیارے داجیے مریض کو لگا لیا، پیشانی چوما، سر پر ہاتھ پھیرا، کہا بیٹا آج راز سن لے، گھر میں جو تو اس کو شکر ملتی تھی تیری ماں اس پولیا کو بنا کر تیرے مسلے کے نیچے رکھتی تھی، لیکن تو نے نماز پر بھروسہ رکھا، میں تیرے لیے دعا کر رہی تھی تو وہ فرشتوں نے جنت کی شکر لا کر تم سب کو کھلا دیا ہے، اس لیے اس میں بڑا مزہ آیا۔ بابا فرید آنکھیں پھاڑ پھاڑ کر ماں کو دیکھ رہے ہیں، اماں کیا واقعی ایسا تھا؟ آپ شکر کی لالچ میں مجھے نماز بنایا، لیکن اب میں وعدہ کرتا ہوں اب میں کسی لالچ میں نماز نہیں پڑھوں گا، اللہ کو راضی کرنے کے لیے نماز پڑھوں گا۔ شاعر نے اس مقام پر ایک بڑی اچھی بات کی، مل گیا مجھ کو مجازی میں حقیقت کا پتا، مل گیا مجھ کو مجازی میں حقیقت کا پتا، اب ہر ایک منزل کو پیچھے چھوڑتا جاتا ہوں۔ مجازی شکر کی وہاں حقیقی شکر آئی، اس مجازی کے صدقے میں اب حقیقی شوق پیدا ہو گیا۔ یہ بابا فرید کی ولایت کیوں ہوئی؟ یہ ماں کی تربیت، ماں نے انہیں سید الطائفہ بنا دیا، شیخ المشائخ بنا دیا۔ اے لوگوں، ماں اگر سنبھل جاتی ہے تو محلہ، پریوار، آل و اولاد سب سنبھل جاتی ہے۔ میری ماں بہنوں، تمہاری حیثیت کتنی بلند ہے سوچو تو، ہر غوث، ہر قطب، ہر خواجہ، ہر نبی، ہر ولی تمہاری گود میں پلا، تمہاری چھاتی کا دودھ غوث و خواجہ نے پیا ہے، انبیاء اور اولیاء نے پیا ہے۔ یہ صرف عورت کو حیثیت حاصل ہے کہ انہوں نے اولیاء انبیاء کی پرورش کی ہے۔ اے مردوں سن لو، ان کا مقام بہت بلند ہے، لیکن ماں بہنوں آج بھی اپنے دودھ کی آبرو بچا لو اور اپنی زبان پر بسم اللہ اور کلمہ طیبہ کا ورد کرو، قرآن پڑھو، تمہاری چھاتی میں دودھ ہوگا، وہ جب پیے گا بچہ تو غلام حسین بن کر کے جوان بنے گا۔
بے شک
آج ہماری ماں بہنیں اگر صحیح معنوں میں غوث و خواجہ کی دیوانی بن جائے تو ان کا ہر بچہ غلام محی الدین، غلام غوث اور غلام خواجہ بن کر کے زندگی گزارے گا۔ وما علینا الا البلاغ۔